यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण देशभरको जनजीवन प्रभावित। विपज्जन्य घटनामा परि 9 जनाको मृत्यु। नारायणी, सप्तकोशी र राप्ती नदीमा पानीको बहाव उच्च भएकाले आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध। राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा नेकपा एमालेसँग भएको सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने नेपाली कांग्रेस संसदीय दलको निर्णय। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पनि आजै। र भारतको बिहारमा चट्याङ लागेर 19 जनाको मृत्यु।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अत्यधिक वर्षासँगै आएको बाढ़ी पहिरो र डुबान लगायतका कारण नेपालका विभिन्न क्षेत्रमा 9 जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विपज्जन्य घटनामा परेर अन्य 6 जना बेपत्ता भएका छन् भने 7 जना घाइते भएका छन्। देशभर गरेर 45 ठाउँ भन्दा बढ़ी क्षेत्रका सड़क आवागमन अवरूद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार विपज्जन्य घटनामा परेर स्याङ्जामा 3, पर्वतमा 2, काठमाण्डुमा 1 र काभ्रेमा खोलाले बगाएर 2 जनाको मृत्यु भएको छ। प्रवक्ता कार्कीले दाङमा 2, तनहु मा 3, दोलखामा 1 गरी 6 जना बेपत्ता भएको जानकारी दिनुभयो। अहिलेसम्म तनहु, गुल्मी, ओखलझुङ्गा गरेर 7 जना घाइते भएका पनि प्रहरीले जनाएको छ। वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी, नारायणी, राप्ती लगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएका छन्। काठमाण्डुमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ। 3 सुरक्षा निकाय हाई अलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन्। लगातार वर्षाका कारण काठमाण्डु उपत्यका बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ती लगायत खोलामा जलसतह बढ़ेको छ। यसै गरी उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शंखमूल, मनोहरा, धोबी खोला, जड़ीबुटी मनोहरा खोला तथा पशुपति क्षेत्र सहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको जनाइएको छ। यता जलसतह जल तथा मौसम विज्ञान विभाग अनुसार बितेको 24 घण्टामा देशभर वर्षा भएको छ। अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार वर्षाका कारण झण्डै 640 मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन्। प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडले सञ्चालन गर्ने 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढ़ीका कारण शुक्रबार साँझबाट बन्द छ। यस्तै 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए 10 मेगावाट क्षमताको सुनकोशी जलविद्युत आयोजना समेत बन्द भएको छ। प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने योजना बन्द भएका छन्। प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरण अनुसार 36 मेगावाट क्षमताको बलेफी, 20 मेगावाट क्षमताको तल्लो मोदी, 18 मेगावाट क्षमताको मध्य मोदी, 40 मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढ़ीका कारण बन्द भएको छ। नदीमा बाढ़ी आउने क्रम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ। केही आयोजना भने कम क्षमतामा चलेका छन्। प्राधिकरणका अनुसार सोलु दूधकोशी 50 मेगावाट, लिखु 147 मेगावट, लिखु 200 लिखु 2 29 मेगावट, मध्य तमोर 38 मेगावट, मोदी 7 मेगावट, त्रिशुली 6 मेगावट, देवीघाट जलविद्युत केन्द्र 5 मेगावट र चमेलियाबाट 14 मेगावट मात्रै विद्युत उत्पादन भइरहेको छ। नारायणी नदीको बाढ़ी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढ़ी नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैडाकोट 2 को बस्तीमा पसेको हो। बाढ़ीका कारण गैडाकोट 2 बोटे टोलका करिब 100 घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो। करिब 400 जना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताउनुभयो। यसैबीच नारायणी नदीले खतराको तह पार गरेको छ। नारायणी नदीको देवघाट स्थित जल मापन केन्द्रका अनुसार हिजो नदीमा पानीको सतह 10.40 मिटर पुगेको थियो। नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह 9 मिटर पुगेपछि खतरा मानिन्छ। नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्लाधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो। वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढ़ेपछि सतर्क रहन आग्रह गरिएको छ। हिजो साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर 3,03,860 क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो। ब्यारेजका 39 ढोका खोलिएका छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपदको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा भएको आपतकालीन बैठकमा वहाँले विपदका घटनालाई तुरन्त सम्बोधन गर्न र सतर्कतामा राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो। उपप्रधानमन्त्री लामिछानेले कमाण्ड पोस्ट र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपदबाट जनधनको क्षति हुन नदिन र खाद्यान्न लत्ता कपड़ा लगायत सामग्रीको अभाव हुन नदिन आग्रह गर्नुभयो। बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारी लगायतको उपस्थिति थियो। नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा एमालेसँग भएको सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।
अहिले संविधानको अभ्यास भएको 8 वर्ष भइसकेको छ। संविधानको अभ्यासको सन्दर्भमा देखा परेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरूको समीक्षा गरेर संविधानलाई समसामयिक रूपले संशोधन परिमार्जन गर्ने सवाल र त्यसका सँगसँगै अहिलेको जुन अब सरकार बन्नेवाला छ, गठन हुन्छ, राष्ट्रिय सहमतिको सरकार जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन गर्नका लागि यो बैठक दृढता व्यक्त गर्दछ भन्ने प्रतिबद्धता व्यक्त गरेको छ। अहिले जुन राष्ट्रिय सहमतिको सरकार का निमित्त नेपाली कांग्रेस र नेकपा एमाले बीच सहमति भएको छ, त्यो सरकार नेपालको संविधानको धारा 76(2) बमोजिम बन्ने सरकार हो र त्यो सरकार नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीजीको नेतृत्वमा बन्छ।
कांग्रेस प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस र नेकपा एमाले बीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार 28 गते प्रतिनिधि सभाको बैठकमा लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दैछ। आज बिहान 10 बजे संसद भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। नेपाली कांग्रेस र नेकपा एमाले बीच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भए अनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको हिजो बसेको बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यान आकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। आज बस्ने बैठकले केन्द्रीय कमिटिलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ़ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलको बैठक आज बस्दैछ। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनैतिक घटनाक्रम र संसदको बाँकी काम कार्यवाहीका विषयमा छलफल केन्द्रित हुने सचेतक निशा डाङ्गीले जानकारी दिनुभयो। प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि बैठकमा छलफल हुने सचेतक डाङ्गीले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले 67 मत प्राप्त गर्नुभएको हो। विपक्षमा 34 मत खसेको थियो। प्रदेशसभामा उपस्थित 101 जना सदस्यले मतदान गरेका थिए। मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गर्नुभएको थियो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनैतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ। काठमाण्डुमा हिजो आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनैतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौं जनता विचल्लीमा परेको बताउनुभयो। सहकारीको समस्या समाधानमा जनता र राजनैतिक दलले दबाव सृजना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरीब जनताको पैसा केही सीमित टाठा बाठाले हिनामिना गरेकोमा आपत्ति जनाउनुभयो। त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याका रूपमा देखा परेको बताउनुभयो। उहाँले सहकारीको बचत अपचलनमा सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता देखिनु चिन्ताको विषय भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले सामन्तवाद विरूद्धको अभियानका रूपमा अघि बढ़ेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरूप कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डाक्टर भीम बहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले 102 र अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीका समस्या समाधानका लागि संरचना निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। अण्डाको मूल्य नपाएर हैरान भएका किसानलाई अण्डा उत्पादक स्थापनासँगै राहत मिलेको छ। अण्डा उत्पादक किसानले लियर्स कुखुरा पालक संघ स्थापना गरी किसानको मर्का सामूहिक रूपमा उठाउन थालेपछि उनीहरूको कुरा सुनिन थालिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
अण्डाको मूल्य नपाएर हैरान भएका किसानलाई अण्डा उत्पादक संघ स्थापना भएसँगै राहत मिलेको छ। अण्डा उत्पादक किसानले लियर्स कुखुरा पालक संघ स्थापना गरी किसानको मर्का सामूहिक रूपमा उठाउन थालेपछि उनीहरूको कुरा सुनिन थालेको हो। घाटा बिहोर्न बाध्य भएका किसान अण्डाको 16.56 रुपियाँ लागत मूल्य कायम हुँदा राहतको महसुस गरिरहेका छन्। प्रति क्रेट मूल्य ठूलो 495 र मध्यम 470 रुपियाँ कायम गरिएको छ। 5 वर्षपछि भएको लागत मूल्यले तत्कालका लागि किसानलाई राहत दिएको कोहलपुरका कुखुरा पालक किसान एकी केसी बताउनुहुन्छ।
तुलनात्मक रूपमा हेर्दाखेरि अहिले चाहिँ फाइदै हो, तर यो रेट भनेको कमसे कम पनि 6 महिना रह्यो भने किसानलाई प्रत्यक्ष रूपमा फाइदा हुन्छ। तल धार्नका लागि चाहिँ रेटमा तलमाथि गरेको कारणले गर्दाखेरि समस्या हो।
अहिले तोकिएको मूल्य हालसम्मकै उच्च हो। अघिल्लो वर्ष किसानले प्रति गोटा अण्डा 8 रुपियाँमा पनि बेच्न बाध्य भएका थिए। विज्ञ समूह नै बनाएर अण्डाको वास्तविक लागत मूल्य तोकिएको हो। यस अघि 1976 सालमा किसानले लागत मूल्य हाराहारीको मूल्य पाएका थिए। त्यस बेला अण्डाको मूल्य प्रति क्रेट 400 रुपियाँ कायम गरिएको थियो। कोरोना महामारी र बर्ड फ्लूका कारण अण्डाको मूल्यमा गिरावट आएको थियो। प्रति क्रेट मूल्य 230 रुपियाँमा झरेपछि 2079 असोजमा बजारीकरणको अभियान सुरु भएको थियो। लगातार घाटा भएपछि कुखुरा पालकहरू संगठित भएको नेपाल कुखुरा व्यवसाय मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने बताउनुहुन्छ।
65% किसान सकिसक्दा अवस्थामा हामीले एउटा नेपाल भरिनै चालक जम्मा गरेर हामीले यस कुखुरा पालक सङ्घ दर्ता गर्यौँ। त्यसको अभियानले बाँकी रहेका किसानहरूको लागत मूल्य पाउने अवस्था देखिएको छ।
अण्डाको मूल्य घट्दै जानु तर दानाको मूल्य बढिरहँदा व्यवसाय घाटामा गएपछि धेरै किसानहरूले कुखुरा पाल्नै छोडेका थिए। अहिले 50 लाख लेयर्स कुखुरा रहेको र दैनिक 25 लाख भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। नेपालमा 60 लाखसम्म कुखुरा पालन भएको बाँकी कुखुरा पालक संघका अध्यक्ष ईश्वर सुवेदीको भनाइरहेको छ।
जुन रेट अहिले आएको छ, यो रेटले किसानहरूलाई अलिकति ऊर्जा जाएको छ, किनभने लागत मूल्य भन्दा व्यवसाय गर्दाखेरि तपाईँको छ। तर 4 वर्षदेखि निरन्तर रूपमा घाटामा गइरहेका किसानहरूलाई चाहिँ यो लामो समय पर्दैन भने उकास्न गाह्रो छ, किनभने ओभर फाइनेन्सिङ भएका छन् सबै प्रोजेक्टहरू।
यसपटक फार्म निर्माण, चल्लाको खरिद, दानाको खपत, ब्याङ्किङ ब्याज, औषधि, मजदुर लगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो। अण्डाको अवैध आयात घटेको कारण पनि लागत बढेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा 19 जनाको मृत्यु हुनका साथै अन्य 7 जना घाइते भएका छन्। पछिल्लो 24 घण्टामा राज्यका 10 जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो। वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन्। भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिण पूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी 24 घण्टाका लागि सावधानीका लागि सूचना जारी गरेको थियो। हरेक वर्ष मनसून शुरू भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ। भारतको गुजरातको सुरत स्थित सचिन क्षेत्रमा एक बहुतले भवन भत्किँदा धेरै मानिस भग्नावशेषमा फँसेको आशंका गरिएको छ। प्रहरी र अग्नि नियन्त्रण अधिकारीहरूको टोली घटनास्थलमा पुगेको र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। इरानमा सुधारवादी नेता डाक्टर मसूद पेजिस्क्यानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्दी सईद जलीलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित हुनु भएको छ। 3 करोड़ भन्दा धेरै मतगणना भइसक्दा पेजिस्क्यानका पक्षमा 53.3% मत खसेको थियो भने जलीलीले 44.3% मत प्राप्त गर्न भएको थियो। यसअघिका राष्ट्रपति इब्राहिम रईसीको मे महिनामा एक हेलिकप्टर दुर्घटनामा परे मृत्यु भएपछि नयाँ निर्वाचन भएको हो। इरानको आन्तरिक मन्त्रालयले अन्तिम नतिजा सार्वजनिक गर्नु अघि नै पेजिस्क्यानका समर्थकहरू तेहरानको सड़कमा उत्रेर खुशियाली मनाएका छन्। इरानमा पहिलो चरणको निर्वाचनमा कम मतदान भए तापनि दोस्रो चरणको निर्वाचनमा त्यसभन्दा बढ़ता 50% मतदान भएको थियो। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग नभएको स्पष्ट गर्नुभएको छ। शनिबार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको 23 वार्षिक उत्सव कार्यक्रममा गवर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरूपयोग नदेखिएको बताउनुभयो। केही व्यक्तिबाट दुरूपयोग भएको देखिएकामा असूल प्रक्रिया पनि प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो। सरकारको योजना अनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेर कार्यविधि अनुसार नै अनुदान उपलब्ध गराइएको गवर्नर अधिकारीले दावी गर्नुभयो। हालसम्म 1,26,000 ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उहाँले बताउनुभयो। यो कार्यक्रम विवादमा परेपछि विक्रमसम्म 2079 असोजेता अनुदान नदिएको उहाँले स्पष्ट पार्नुभयो। उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गवर्नर अधिकारीले बताउनुभयो। नेपाल राष्ट्र बैंकले बचत पत्र धनीलाई बचत भुक्तानी फिर्ता लिन आग्रह गरेको छ। राष्ट्र बैंक मार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीले बचत फिर्ता लिन नआएपछि राष्ट्र बैंकले सार्वजनिक रूपमा सूचना जारी गरेर बचत फिर्ता लिन आग्रह गरेको हो। राष्ट्र बैंकले सूचना मार्फत 2081 जेठ मसान्तसम्म परिपक्व भएको सावा तथा ब्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको हो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी म्यानपावर कम्पनीसँग निशुल्क भिसा र टिकटमा पठाएका श्रमिकको सम्पर्क नम्बर सहितको विवरण मागेको छ। विभागले सूचना सार्वजनिक गर्दै दर्ता भएर संचालित सबै म्यानपावर कम्पनीसँग यस्तो विवरण माग गरेको हो। विभागका अनुसार म्यानपावरले दिने विवरणमा रोजगारीका लागि जाने श्रमिकको नम्बर सहित उल्लेख गरी 15 दिनभित्र विवरण पठाउन निर्देशन सहितको सूचना सार्वजनिक गरेको हो। वैदेशिक रोजगार व्यवसायीले मध्यपूर्व पर्ने खाड़ीका 6 राष्ट्र सहित मलेसियामा रोजगारीका लागि माग ल्याउँदा निशुल्क भिसा र टिकटको कोटा भएको कागजात सरकारी निकायमा बुझाएर विज्ञापनमा समेत निशुल्क भिसा र टिकट उल्लेख गरी श्रमिक पठाउने गरेका छन्। विभिन्न अध्ययन अनुसार 98% श्रमिकले वैदेशिक रोजगारमा जाँदा सरकारले तोकेको भन्दा चर्को शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने गरेका छन्। म्यानपावर व्यवसायीले वर्षौंदेखि निशुल्क भिसा र टिकटमा माग ल्याएर श्रमिक पठाउन सम्भव नहुने भन्दै सरकारी नीतिको आलोचना गर्दै आएका छन्। 5 वर्षको अवधिमा 2 औद्योगिक ग्राम सञ्चालनमा आएका छन्। चालू आवधिक योजनाले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य राखे पनि योजनाको अन्त्यसम्म 2 मात्र औद्योगिक ग्राम स्थापना भई पूर्ण रूपमा सञ्चालनमा आएका हुन्। अछामको मेल्लेख र तनहुको आबुखैरेनी औद्योगिक ग्राम सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। स्थानीय स्रोतको परिचालन गरी लघु घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढ़ाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना विकास र प्रवर्धन गर्दै रोजगारी सृजना गर्ने उद्देश्य सहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता चण्डी प्रसाद घिमिरेले 120 स्थानीय तहमा ग्राम घोषणा गरिए पनि 2 स्थापना भई सञ्चालनमा आएको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतयादेखि पूर्णतया बदलिरही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका 1-2 स्थान, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 49.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण देशभरको जनजीवन प्रभावित, विपदजन्य घटनामा परि 9 मृत्यु। नारायणी, सप्तकोशी र राप्ती नदीमा पानीको बहाव उच्च भएकाले आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध। राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा नेकपा एमालेसँग भएको सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने नेपाली कांग्रेस संसदीय दलको निर्णय। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पनि आजै र भारतको बिहारमा चट्याङ लागेर 19 मृत्यु। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।